समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिसानेको नमस्कार। आदरणीय श्रोताहरू, नेपालीहरूको महान चाड़ बड़ा दशैं अन्तर्गत आज महानवमी पर्व मनाइँदैछ। देशभरका शक्तिपीठहरूमा पूजा आजा र बलि दिने क्रम आज उत्कर्षमा रहन्छ। हाम्रो परम्परा र संस्कृतिको यो विशिष्टता सायद अन्य कुनै मुलुकमा पनि पाइन्छ। विविध जात जाति भाषा र संस्कृतिको संगम स्थल हो नेपाल। आफ्नो स्थापना कालदेखि नै सधैं स्वाधीन र स्वतन्त्र रहेको नेपालमा पाइने सांस्कृतिक, प्राकृतिक र भौगोलिक विशिष्टताले हामीलाई विश्व मानचित्रमा सधैं पृथक स्थान प्राप्त छ। चाडबाड़को यो समयमा नियमित विषयवस्तुभन्दा अलग रहेर आजको अन्तर्सम्वादमा हामी एकजना ज्येष्ठ नागरिक जसले देशमा राणा शासन, प्रजातन्त्र, पञ्चायत, बहुदलीय संसदीय व्यवस्था र गणतन्त्रसम्मको अनुभव गर्नुभयो, उहाँका अनुभवहरू सुन्ने प्रयासमा छौं। नेपाल राष्ट्र ब्याङ्कका प्रथम गवर्नर तथा प्रथम अर्थ सचिव समेत रहिसक्नुभएका उहाँले समयको बदलावसँगै खुला अर्थतन्त्रको नीति अनुरूप नेपालको पहिलो निजी ब्याङ्क हिमालयन ब्याङ्कको पनि स्थापना गर्नुभयो। 95 वर्षको उमेरमा पनि सक्रिय जीवन बिताइरहनुभएका हिमालय शमशेर राणा आजका हाम्रा अतिथि हुनुहुन्छ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार हिमालय शमशेरजी, स्वागत छ रेडियो नेपालको यो विशेष प्रसारणमा।
पानी पनि पर्या छैन, आज र भोलि रमाइलो होला, रमाइलो दिन होला।
हजुर, दसैँ कस्तो चलिरहेछ? राम्रै छ, रमाइलो छ। अब सर्वप्रथम त यहाँलाई बधाई पनि ज्ञापन गरौं। अर्डर अफ द जापान, होइन, पछिल्लो पटक यहाँलाई सम्मानित गरेको छ जापान सरकारले द अर्डर अफ द राइजिङ सन गोल्ड एण्ड सिल्भर स्टारबाट। र यसको पृष्ठभूमि हेर्दा लाग्छ कि 1960 होइन जापानमा चाहिँ पहिलो पटक चाहिँ नेपालले त्यहाँको ब्याङ्कमा खाता खोलेको रहेछ। एउटा त्यो सन्दर्भ र अर्को यहाँको हजुरबुवा भनौँ देव शमशेर राणा 1902 उहाँले चाहिँ 8 विद्यार्थीहरूलाई अध्ययन गर्नलाई जापान पठाउनु भएको रहेछ, होइन, त्यो पुरानो स्मरणलाई लिएर अहिले सम्मानित भएको छ। के भन्छन् जापानी मित्रहरू यो सम्मानको अवसर?
मलाई एक किसिममा अचम्म पनि लाग्यो, उनीहरूको रेकर्ड कस्तो राख्दा रहेछन् है। अनि 60 पुरानो कुरा सम्झाएर नेपालमा कसलाई अनर गरौँ भन्दाखेरि 60 कुरा कन्फर्म गरेर मलाई दिए हुन्।
अब यहाँ त नेपालको प्रथम गभर्नर हुनुहुन्छ, होइन, अहिले अहिलेको जमाना हेर्ने हो भने त जतिखेर चाहिँ नोट भर्खर प्रचलनमा आइन्थ्यो, अब बिस्तारै नोट नै विस्थापित हुनु परेर क्यूआर कोडहरूबाट डिजिटल ब्याङ्किङहरूबाट चाहिँ पैसा आदान प्रदान गर्नुपर्ने, पैसा नै बोक्नु नपर्ने जमानामा हामी आइसक्यौं, होइन। हिजो र आजको यो अब तुलना त कसरी हुन सक्ला? तर यो मौद्रिक अवस्था पनि समयको बदलावसँगै बदलिँदै गइरहेको छ। र हिजो यहाँको समयकालमा त नेपालमा रेडियो नै स्थापना भएको थिएन, भनौँ न रेडियो नेपाल चाहिँ 2007 मात्रै स्थापना भयो। अनि कस्तो परिस्थिति थियो त्यतिखेरको? सूचना संग्रह हामी कसरी गर्थ्यौं? कुन परिवेशमा चाहिँ यहाँहरू एउटा सक्रिय युवा जीवनमा हुँदाखेरिको त्यतिखेरको वातावरण अलिकति स्मरण गरी पाउन?
न्युज पेपरहरू प्रकाशित हुन्थे, सही एउटा मणिराज उपाध्यायको नयाँ सन्देश यस्तो कि, अनि मणिराजको मदरल्यान्ड, अनि हाल खबर भन्ने एउटा थियो, अनि एकदमै थोरै गोर्खा पत्रको समय छ। त्यो पनि कहिले न्युज पेपर आउला पढौँला भनेर आतुर भएर बस्थेन भयो। अनि त्यसमा न्युज पनि धेरै आउने होइन, दिदी पाटाको मदरल्यान्ड पनि त्यसको बहुतै भेरी प्रेसस, बहुत अनमोल जस्तो लाग्थ्यो त्यो समयहरू। रेडियो इम्पोर्टेन्ट थियो, रेडियोबाट चाहिँ यहाँ नयाँ नीति भएको अरू सरकारको नीतिको घोषणाहरू हुन्थ्यो भन्ने हुनाले रेडियो नेपाल चाहिँ बडो इम्पोर्टेन्ट थियो।
त्यतिखेर रेडियो नेपाल आउनुभन्दा अगाडि पनि नेपालमा रेडियो सेटहरू त भित्रिसकेका थियो, होइन, यहाँहरू चाहिँ बाहिरको जस्तो बीबीसी, भिओए जस्ता चाहिँ अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू सुन्नुहुन्थ्यो होला पक्कै पनि,
सुन्छ
सर्ट वेभमा हजुर अब अब अहिले डिजिटल युग आइसकेका छ होइन रेडियो नेपाल पनि अब त एप्सतिरबाट सुन्नुपर्ने अवस्था आयो इन्टरनेटबाट चाहिँ विश्वव्यापी पनि हामी पुगेका छौँ एक प्रकारले हेर्दाखेरि यो ठूलो एउटा दायरा विस्तृत हुँदै गएको छ होइन यहाँले
अचम्म लागेको छ टेक्नोलोजी यस्तो एडभान्स भएको छ कि जे जे कुरा पनि इन्टरनेटबाट पाइन्छ डिक्सनरी पनि चाहिँदैन नयाँ वर्ड अङ्ग्रेजीमा आयो कुनै उर्दूको वर्ड आयो भने पनि त्यसको मानिस गुगलमा आमाले सोधेपछि तुरुन्तै जवाफ आउँछ के कुरा अमेरिकामा कति बजाएको छ होला भनेर सुन्दाखेरि पनि बताइदिन्छ साँच्चै कि कनेक्टिभिटी अफ द वर्ल्ड त एउटा गजबै भएको छ
कतिको फ्रेन्डली हुनुहुन्छ मिडिया फ्रेन्डली ग्याजेट्सहरू चलाउनु त अलिकति झन्झट छ नि त होइन यो उमेरमा कसरी
त्यतिको आउँदैन अलिअलि मात्रै आउँछ त्यतिको आउँदैन तर सिक्नु पर्यो भनेर लागिरहेको
फेसबुकहरू इन्स्टाग्रामहरू अलिअलि त चलाउनुहुन्छ पक्कै पनि
फेसबुक चलाउँदिन इन्स्टाग्राम पनि
चलाउँदैन अनि अब त्यतिखेर 2007 सालको क्रान्ति त्योभन्दा अगाडिको राजनैतिक परिवेश होइन यहाँले त राजा त्रिभुवन राजा महेन्द्र राजा वीरेन्द्र राजा ज्ञानेन्द्र सबैलाई हेर्नुभयो भोग्नुभयो होइन नेपालको उतार चढावहरू देख्नुभयो 90 सालको भूकम्पको पनि स्मरण होला अलिअलि होइन
कौशीमा पुग्दाखेरिमा घाउ घाउ भएको अनि आफ्नो आँखा अगाडि हर संसदको दरबार गोर्खा दरबार जाने हाउस अफ कार्ड्स जस्तो ढलेको मान्छेले अया अया बचाऊ बचाऊ कराएको त्यो सम्झेर म त भूकम्पको मलाई यत्रो त्रास थियो कि पछिसम्म पनि भूकम्प भयो भने पनि दौडेर म परिवारले पनि वस्तै नगरिकन दौडेर घरको चौरमा पुगिहाल्थे
अब त्यतिखेर त खुल्ला ठाउँहरू धेरै थिए काठमाडौँ उपत्यकामा होइन अहिले जस्तो चाहिँ घना बस्तीहरू थिएन कंक्रिटको जंगल भनेर आउँथ्यौं तर पुराना तस्विरहरू अहिले कहिले काहीँ सोसियल मिडियाहरूमा पनि शेयर गरिरहेका हुन्छन् मान्छेले त्यतिखेरको समयको काठमाडौँ र अहिलेको यो घना बस्तीको काठमाडौँ त के भन्ने यसलाई विकास भन्ने कि विनाश भन्ने कि अस्तव्यस्तता भन्ने कि के भन्ने यसलाई अब
धेरै हामी यहाँ मात्रै होइन इन्डियामा पनि युरोपमा प्लान अझै छ जनसङ्ख्या पनि कम छ त्यसले गर्दाखेरि त्यहाँको पार्कहरू जङ्गलहरू अरू पनि जस्ता जस्तै राखेका छन् उनीहरूले हामीहरूको त सबै ठाउँमा पपुलेसनको प्रेसरले गर्दाखेरि जहाँ जाँदाखेरि पनि खुलै हुन् फोहोर अव्यवस्थित
पहिले पहिले नेपालमा होइन अब विमान सेवा सुरु हुँदाखेरि हामी तस्विरहरू हेर्छौं 2007 सालमा विशेष गरी राजा त्रिभुवनले नेपाली जनतालाई प्रजातन्त्रको घोषणा गरिसकेपछि चाहिँ विमान चढेर दिल्लीबाट काठमाडौँ आएको दृश्यहरू हेर्थ्यौं यो ट्रान्जिसनलाई कसरी अनुभव गर्नुभयो एउटा यहाँ स्वयं पनि एउटा राणा परिवारको व्यक्ति तर अलिकति प्रोग्रेसिभ डेमोक्रेसी प्रजातन्त्र प्रति चाहिँ आस्था राख्ने यहाँको आफ्नो पनि दृष्टिकोणहरू हामी सुन्ने गर्छौ त्यतिखेरको राजनीतिक परिवर्तनमा अहिलेको जस्तो आन्दोलन र त्यतिखेरको आन्दोलनको शैली के कसरी चाहिँ त्यो परिवर्तन सम्भव भएको थियो के सम्झनाहरू छन्
लामो कथा छ मेरो आफ्नो कथा आउँदैछ
हजुर
नोभेम्बर प्रकाशनमा आउला विवरण आउला तर म त पाँच साल पाँच एमएको जाँच दिएर नेपाल फर्किने बेलामा कलकत्तामा सुवर्ण संसदसँग भेट भएपछि नेपालमा आएर के न के गरौँला भन्ने जस्तो सोच थियो मेरो खास गरेर यो इन्डियाको इन्डिपेन्डेन्स स्ट्रगल इन्डियामा भइराखेको हुनाले त्यो हरेक महिनामा इन्कलाब जिन्दाबाद भएर प्रोसेसनमा आइराख्ने सुनिराखेको हुनाले म पनि अलिक क्रान्तिकारी जस्तो भएको थिएँ र पाँच सालमा त म नेपाल प्रजातन्त्र कङ्ग्रेसको मेम्बरै भएको हुँ। मेरो म मात्रै होइन, मेरो बुवालाई पनि कन्भिन्स गरेर गराएँ, भसन्त शमशेर जन साहबलाई पनि गराएँ, यहाँ शमशेर दाईलाई पनि गराएँ। त्यसैले हामीहरू त त्यो यहाँ काठमाडौँमा आएर बहुत गोप्य रूपमा प्रजातन्त्रको सपोर्ट गर्ने मान्छेहरूको सङ्ख्या बढाउँदै थियौँ। हामी यहाँ नेपालमा आएर हामी किरण शमशेर, नर शमशेर, धनीराज शमशेर यस्तो बढाएर धेरै बढ्ने कामहरू गरेका थियौँ। त्यस कारणले त्यो महाराज ट्रेनमा सुहाँदाखेरि एयरपोर्टमा गएको थिएँ म।
अब पुस्तकहरूमा यहाँले आफ्ना विगतका धेरै अनुभवहरू लेख्नु भएको छ, योभन्दा अगाडि पनि कयौं पुस्तकहरू प्रकाशित गरे, कतिले पढ्नु भ्याउनु भएको होला नभ्याउनु भएको होला, तैपनि एउटा सम्झना स्वरूप जस्तो जतिखेर नेपालमा पनि अब केन्द्रीय ब्याङ्क होइन एउटा राष्ट्र ब्याङ्कको स्थापना गर्ने अवधारणा शुरू भयो, यहाँ त्यतिखेर नै शिक्षित भएको कारणले गर्दाखेरि पनि त्यो पहिलो गभर्नर हुने अवसर यहाँले प्राप्त गर्नुभयो। नेपाली नोटहरू प्रचलनमा नहुँदा, नेपालमा केन्द्रीय ब्याङ्क नहुँदाखेरि हाम्रो व्यापार वाणिज्य होइन उत्तर दक्षिणतिर अथवा अन्य मुलुकहरूसँग के कसरी चाहिँ व्यापार वाणिज्यको तारतम्य मिलाइएको थियो त त्यतिखेर?
नेपाली मोर रुपियाँ, भारतीय रुपियाँलाई कमरु भन्ने चल्छ, कम्पनी रुपियाँ, मोरु र कमरु भन्ने दुईवटा कोइनले थैलीमा पैसा हालेर पाँच सयको थैली, हजारको थैली, जस्तो कि मेरो बुवाको चाहिँ मेरो जनको खानी चाहिँ एक वर्षको खानी 7,000 आउन अड्डा खानाले भुटानी पठाउँदाखेरिमा 7 थैलीमा 7,000 हालेर पठाउँथे। जुवा खेल्दाखेरि हार जित हुँदाखेरि के छ सबसे सबसे महाराजहरू उहाँहरू पनि जुवा खेल्नु हुन्थ्यो, हार जित हुँदाखेरिमा 2-3 लाख हार जित हुँदाखेरिमा गाडामा हालेर
कोइन नै चाहिँ झोलामा बोकेर बोरामा हालेर चाहिँ आदान प्रदान गर्नु पर्थ्यो त्यतिखेर। नोट
कोइनको लागि बलियो थाम्ने चाहिँ थैलीहरू हुन्थ्यो, त्यो थैलीमा व्यापारीलाई पैसा तिर्दा पनि ज्वारो किन्दाखेरि थैली गरी त्यो तिर्ने, थैलीमा पैसा हालेर तिर्ने।
अनि इम्पोर्ट एक्सपोर्टहरू गर्नुपर्दाखेरि त्यतिखेर यही थैलीमै पैसाहरू लिएर चाहिँ बोर्डर पारि जाने, बोर्डर पारि यता आउने व्यापारीहरूले कसरी काम चलाउँथे? अहिले अब समय बदलिएर होइन प्रविधिको कारणले, अघि पनि मैले अलिकति इङ्गित गरेँ होइन, जतिखेर चाहिँ हामी भर्खर नोट छाप्न सुरु गरेका थियौँ, तर आज यत्रो समयको अन्तरालमा त बिस्तारै विश्वमा यो क्रिप्टो करेन्सी जस्ता अवधारणाहरू आएपछि त भोलिको दिनमा नोटै नचाहिने हो कि भन्ने पनि अवस्था आयो नि होइन, यो परिवर्तनलाई कसरी हेर्नुहुन्छ?
हाम्रो ब्याङ्कहरू पनि त्यो परिस्थिति आएपछि कसरी काम गर्ने भन्ने पनि अध्ययन गर्न सुरु गरिसकेका छौँ।
अब विकसित देशहरू र हाम्रो जस्तो विकासशील देशहरूमा प्राथमिकताहरू अलिक फरक हुन्छन्, अब हामी चाहिँ त्यसलाई अहिले पनि लिगलाइज गर्न सकिरहेका छैनौँ क्रिप्टो करेन्सी लगायतका यी ट्रान्जेक्सनहरूलाई, तर भोलिको दिनमा जुन कुरा आइरहेको छ त्यसको तयारी पनि त समयानुकूल गर्दै जानु पर्ला होइन, नेपालले आगामी दिनमा यो बदलिँदो होइन यो फाइनेन्सियल वर्ल्ड यो करेन्सीको चाहिँ यो बदलिँदो अवस्थालाई कसरी सम्बोधन गर्दाखेरि चाहिँ उचित होला जस्तो लाग्छ, यहाँले यसतर्फ केही विचार पुर्याउनु भएको छ कि?
मलाई त्यतिको यस विषयमा ज्ञान छैन, तर यो यसपट्टि प्रिपेयर हुनुपर्छ भनेर हाम्रो आइटी हेर्ने हरेक ब्याङ्कको आइटी हेर्ने डिपार्टमेन्ट हुन्छ, त्यसलाई चाहिँ भेरिफाई राख भनेर निर्देशन दिइसकेको छ।
अब नेपालमा पछिल्लो समयमा चाहिँ 46 सालको परिवर्तनपछि जब बहुदलीय व्यवस्था आयो हामी पनि एउटा हैन ओपन इकोनोमीमा मार्केट इकोनोमीमा हामी चाहिँ प्रवेश गर्यौं एउटा प्रतिस्पर्धात्मक चाहिँ अर्थतन्त्रको चाहिँ कुराहरू पनि त्यतिखेर आए हैन अब त्यसपछि यहाँले उदार अर्थतन्त्रकै एउटा परिणाम स्वरूप पहिलो ब्याङ्क हिमालयन ब्याङ्क स्थापना गर्ने निधो गर्नुभयो अलिक चुनौतीपूर्ण थियो नि होइन रिस्क कतिको चुनौती मोल्नु पर्यो यो हिमालयन ब्याङ्क स्थापना गर्दाखेरि
वास्तविक कुरा गरौँ भने चुनौती भएन हामी पहिलो ब्याङ्क होइन प्राइभेट सेक्टर ब्याङ्क चाहिँ नेपाल ब्याङ्क मात्रै थियो नेपाल ब्याङ्कमा गभर्मेन्टको पनि सेयर थियो पब्लिकको पनि सेयर थियो अब उयो अर्थनीति आएपछि ब्याङ्क खोल्ने भन्ने भन्ने त्योभन्दा अगाडि नै महेन्द्र महाराज विराजको पारामा पनि पहिला प्राइभेट सेक्टर ब्याङ्क नवीन ब्याङ्क आयो नवीन ब्याङ्कपछि चाहिँ इन्डस्ट्रियल ब्याङ्क आयो त्यसपछि तेस्रोमा चाहिँ ग्रिन लिग आयो हामी चौथो ब्याङ्क प्राइभेट सेक्टर ब्याङ्कमा कर्पोरेट सेक्टर कमर्सियल ब्याङ्कमा हिमालयन ब्याङ्क चौथो ब्याङ्कमा हाम्रो ब्याङ्क पछि अनि अरू ब्याङ्कहरू आए तर त्यो बेलासम्म ब्याङ्किङको क्षेत्रमा काम गर्ने गुन्जाइस प्रशस्त थियो र त्यो कम्पिटिसन त्यसो गर्नु परेन आफ आफूमा कम्पिटिसन गरेर होलबाजी गर्ने परेन सबैलाई ठाउँ कुरा थियो तर पछिबाट फाइदा पनि भयो सबैलाई कमाइ पनि धेरै भयो ब्याङ्क खोलेपछि
अब अहिले त
ब्याङ्कको कर्मचारीले तलब पनि धेरै पाए अनि त्यसपछि त्यो देखेर चाहिँ धेरै ब्याङ्कहरूलाई हेरेर लाइसेन्स दिएपछि अलि बच्चा भएर अहिले मर्ज गर्ने काम भइरहेको छ
अब ब्याङ्कहरू र फाइनेन्सियल इन्स्टिट्युसनहरू धेरै खोल्नु त अर्थतन्त्रको लागि राम्रो पनि मानिएला अब पहिले पहिलेका दिनहरूमा नेपाली समाजमा होइन अब हुन त कुनै बेला ब्याङ्क नभएको अवस्थामा चाहिँ यहाँ एकदम सामन्तवाद थियो एकदमै बढी चर्को ब्याजहरू लिइन्थ्यो मान्छेले भन्ने खालका कथाहरू त हामी सुन्ने गर्छौं तर अहिले पनि ब्याङ्किङ सिस्टमले जुन किसिमको सेवा जनतालाई दिनुपर्ने हो नेपालमा औसतमा 100/10 भनेर भनिन्थ्यो तर अहिले त कुनै लिमिट नै छैन होइन ब्याज दरको पनि लिमिट छैन लेनदेनमा पनि एउटा ओपन मार्केटको पोलिसी लिएको कारणले गर्दाखेरि आफ्ना ब्याज दरहरू तोक्ने जुन एउटा होडबाजी पनि छ ब्याङ्किङ सेक्टरमा होइन यसको यसलाई पनि बेला बेलामा अलिकति पुनरावलोकन रिभ्यू गर्नुपर्ने आवश्यकता त्यस्तो केही देख्नुहुन्छ
अहिले हाम्रो ब्याज दरहरू हरेक ब्याङ्कको अलिअलि केही फरक हुन्छ तर धेरै फरक हुन सक्दैन म्याक्सिमम् यति बदलेर पाइँदैन सबै टुल टुल बिसकेको छ एडमिनिस्ट्रेटिभ कस्ट यति त्यसमा लोनको रिस्क यति एउटा लिन पाइँदैन भनेर त्यो ब्याज त्यही एउटा करिडर भन्छ इन्ट्रेस्ट रेटको एउटा करिडरभित्रमा बसेर काम गर्नुपर्छ
त आदरणीय श्रोताहरू रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तरसंवादको आजको बिहानीमा हामी वरिष्ठ नागरिक हिमालय शमशेर राणासँग कुराकानी गरिरहेका छौं उहाँको जीवनका विभिन्न आयामहरूमा हामी केही जानकारीहरू पनि उहाँसँग लिइरहेका छौं र दशैंको यो उल्लासमय वातावरणमा आज नवमी पर्व भोलि विजया दशमी पर्व यहाँको दशैं सुखद रूपमा अगाडि बढ़िरहेको होला भन्ने हामी अपेक्षा गर्दछौ र अनुभवी ज्येष्ठ नागरिकहरूको जीवनबाट प्रेरित हुनु पनि एउटा जीवनको एउटा पक्ष हो हामी यही क्रमलाई पछ्याउँदै आज 95 वर्षको उमेरमा पनि यति सक्रिय जीवन बिताइरहनु भएका हिमालय शमशेर राणाजीसँग कुराकानी गरिरहेछौ अलिकति समय बाँकी छ हिमालय शमशेरजी अब एउटा प्रश्न म आम प्रश्न सोध्न चाहन्छु नेपाल गरीब हुँदै गयो नेपालले वैदेशिक ऋणहरू पनि अलिक बढ़ी दियो, हाम्रो ऋणको भार पनि बढ़ी बढ़्यो भन्ने एकातिर छ, करप्सन बढ़्यो भन्ने एकातिर छ, तर नेपालीहरूले पनि स्विस ब्याङ्कमा अरबौं पैसा चाहिँ जम्मा गरे भन्ने खालका खबरहरू आउँछन् कि यो 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 के हो यो यो, यो कति वास्तविक हो, कति काल्पनिक हो, अथवा के यस्तै हो कि विश्वको यो अहिलेको अर्थतन्त्रमा कसरी चाहिँ नेपालीहरू स्विस ब्याङ्कसम्म चाहिँ पुग्छन् भनौं न, अलिकति केही कुरा खुलाउन सकिन्छ?
हुन्डी भन्ने छ, हुन्डीमा जुन जुन सुगे मुद्रा पनि पाइन्छ, डलर चाहियो भने डलर, पाउन्ड चाहियो भने पाउन्ड, स्विस स्विस फ्रान्क भने स्विस फ्रान्क पाइन्छ। इन्टरनेसनल चेन छ हुन्डीको, त्यो हुन्डीबाट चाहिँ कारोबार हुन्छ। अब नेपालको तपाईँले भन्नुभएको अङ्क चाहिँ नि वास्तविक हो कि होइन त्यो थाहा भएन, तर मलाई अलिकति अतिरञ्जित जस्तो लाग्छ त्यो त्यति पैसा हामी त्यस्तो धनी होइन, कारोबार पनि धेरै छैन, कहाँबाट त्यति पैसा फाइदा गर्ने, मान्छेले फाइदा गर्ने र शिष्यमा बचत पठाउने त्यो होइन। तर भएको के छ भनेदेखि यस्तो परिवर्तन आएर, राजनीतिक परिवर्तन आएर नेपालीहरू चाहिँ सुखी हुनुपर्नेमा गरिबी छन्, अझ बढी गरिब हुँदैछन्, धनीको क्लास चाहिँ नयाँ क्लास आएको, पहिले पहिले जस्तो जग्गा जमिन भएको जब खानदानी मान्छेहरू सबै उनीहरू बेलाइसके, अब नयाँ व्यापार गरेर कमाउने, ठेक्का गरेर कमाउने मान्छेहरू छन् र त्यो ठेक्का दिलाउने व्यापार गर्दाखेरिमा सेटिङ मिलाउने मानिसहरू बिचौलियाहरू नयाँ क्लास चाहिँ एकदम धनी भएका छन् र पहिले मान्छेले सिताउने नसिताउने किसिमको चाहिँ लेनदेन हुन्छ, त्यस कारणले त्यो त्यो मान्छेहरूले भएको कुनै हदसम्म साँचो हो।
यता राजनीतिक पक्षमा अथवा नागरिक समाजको पक्षमा पनि यहाँले बेला बेलामा योगदान दिइरहनु भएको छ, हिजोको शान्ति प्रक्रियामा होस् अथवा नेपालमा बारम्बार भइरहने निर्वाचनको पर्यवेक्षणको सिलसिलामा पनि नेपाली नेपाल नागरिक मञ्च लगायतका विभिन्न संस्थाबाट यहाँले सेवा पुर्याइ नै रहनु भएको छ। फेरि पनि मुलुकमा चुनाव आएको छ होइन, अब हरेक चुनावले परिवर्तनको अपेक्षा गर्छ, यसपालिको चुनाव अलि प्रतिस्पर्धात्मक हुने नै देखिन्छ होइन, एजेण्डाहरू पनि धेरै आएका छन्, मुलुकमा भ्रष्टाचार बढ्यो, यसलाई नियन्त्रण गर्नु पर्यो, कुशासन भयो होइन, विकास चाहिँ अपेक्षाकृत भएन भन्ने खालका जुन नागरिक आवाज आएका छन्, यी यो अहिलेको चुनावी माहौललाई कसरी हेरिरहनु भएको छ यहाँले?
चुनावमा त प्रतिस्पर्धा हुने नै हो, हरेक चुनावमा पहिलेको भन्दा बढी प्रतिस्पर्धा हुन्छ स्वाभाविक हो, तर पर्यवेक्षण गर्दा गर्दा थाके, नब्बे सालदेखिको जति चुनावको सबैको पर्यवेक्षण गरे, जियोक भन्ने हाम्रो संस्था थियो, हामी लिडरै थियौँ पर्यवेक्षणमा, तर अब जिउले सकेन, 95 वर्ष पुगेपछि मलाई मेरो मोबिलिटी त्यति छैन, अलिअलि रोग सोग पनि लागेको छ, त्यसले गर्दाखेरि यसपालिको चुनावमा चाहिँ मैले भाग लिन सक्ने अवस्थामा छैन, त्यही पनि मेरा पुराना साथीहरू मिलेर जियो कुनै पर्व पनि यसपालि पनि पर्यवेक्षण गर्ने हो कि भनेर सोच्दैछन्। तर अब चुनाव चाहिँ नि हाम्रो नेपालमा त व्यवस्थित भइसक्यो, भोटर्स लिस्टहरू अहिले मिस्टेकहरू हुन्थ्यो, त्यो 1.5 वर्षसम्म त्यो करेक्सन हुँदा हुँदा भोटर्स लिस्टहरू ठिक भइसकेको छ, कसरी चुनाव गराउने भन्ने विधि छ, विधि विधान सबैलाई थाहा छ। अब हामीहरूको पहिले पहिले भएको चुनावमा पनि 60% 66% सहभागिता भएको हुनाले अरू मुलुकको दाजुमा हामी जहाँ चुनाव राम्रोसँग भएको छ, विशेष त मेन कुरा मलाई चित्त नबुझे चाहिँ के छ भने चुनावमा चाहिँ त्यति बढी खर्च हुन लाग्यो, त्यति त्यो बढी खर्चले गर्दाखेरि नै भ्रष्टाचार भयो, चुनाव लड्दाखेरिमा करोड खर्च गरेका हुनाले संसद भएपछि मन्त्री नै बनेर के गरेर भए पनि त्यसको झोला गर्नु पर्यो, त्यस कारणले पैसाको भूमिका चुनावमा अति बढ्दो भएर मानिसको जुनले कस्तो कस्तो किसिमको आर्थिक सामाजिक प्रगतिको प्रोग्राम ल्याउँछ भन्ने कुरा हेर्नुभन्दा पनि पैसा पैसा लिएर भोट किन्ने गए भएको हुनाले के पनि रोक्न सकेन सकिएन सबैलाई थाहा छ. अब हुँदा हुँदा भोटर्सहरूले पनि पैसा माग्न थाले हो. अब यो चुनाव भनेको पैसाको खेल भएको हुनाले मलाई इच्छा रहेन.
भनेपछि अलिकति करप्सन बढ्नुमा भ्रष्टाचार बढ्नुमा चाहिँ यो चुनाव महँगो हुँदै जानु पनि एउटा कारण हो भन्ने यहाँको भनाइ. यहाँ यसले यसमा यो कुरा चाहिँ यहाँले अलिकति चित्त बुझिरहेको छैन होइन. अन्त्यतिर म सोध्न चाहन्छु, यहाँले युनाइटेड नेसन्समा होइन युएनमा रहेर पनि विश्वका विभिन्न भागमा सेवा पनि गर्नुभयो, विभिन्न कुराहरू हेर्नुभयो, अहिले नेपालमा एउटा अन्तर्राष्ट्रिय क्षेत्रको चासो पनि बढ्दै गइरहेको र नेपाल चाहिँ अन्तर्राष्ट्रिय मामिलामा अलिक कमजोर हुँदै गयो कि हिजोको हाम्रो जुन पोजिसन थियो त्यो पोजिसनमा हामी टिक्न सकेनौ कि हामी विभिन्न गुट पक्ष विपक्षमा होइन अन्तर्राष्ट्रिय एलायन्सहरूतिर हामी बढ्न थाल्यौं कि छिमेकीहरूसँगको सन्तुलन बढ्न मिलाउन सकेनौ कि यी अन्तर्राष्ट्रिय मामिलाका जुन विषयहरू आइरहेका छन् कि नेपाल अलिकति यसमा सजग हुनु नै पर्ने हो. यहाँले यहाँले यो विषयलाई कुनै दृष्टिकोणबाट आफ्नो विचार राख्न सक्नुहुन्छ?
ठिक कुरा भन्नुभयो. वास्तवमा हामीहरूले चाहिँ आफ्नो आफ्नो नेपालको परिचय विश्वमा बढी होस् भनेर धेरै मुलुकहरू छ डिप्लोमेटिक रिलेसनसिप स्थापित गऱ्यौँ. 176 मुलुकसँग हाम्रो डिप्लोमेटिक रिलेसनसिप छ. तर त्यो डिप्लोमेटिक रिलेसनसिप स्थापित गरेपछि त्यसको फलोअप पनि हुनुपर्छ नि. त्यो 176 मुलुकसँग रिलेसनमा फलो गर्ने संगठन छैन हामीसँग कम्युनिस्टमा, एक कुरा. दोस्रो कुरा के त्यो एउटा औपचारिकता पनि राम्रोसँग धान्न सकेको भन्ने कुरा आयो. अर्को मोर इम्पोर्टेन्ट के भने हाम्रो फरेन पोलिसी के हो भन्ने कुरा प्रश्न छैन भन्दाखेरि त हामी पनि सम्पन्न परिस्थिति पञ्चशीलले कुरा गर्छौँ हामीले र व्यवहारमा त्यस्तो हुन सकेको छैन. त्यस कारणले नेपालमा चाहिँ अहिले धेरै मुलुकहरूको चलखेल भयो. संविधान बनाउँदाखेरिमा पनि विदेशी मुलुकहरूले धेरै चलखेल गरे, उनीहरूको एजेन्डा अनुसारको बाबा भयो. त्यसैले फरेन पोलिसीलाई चाहिँ तगडा चाहिँ फरेन मिनिस्टर आएर फरेन मिनिस्टरको
हजुर धेरै धन्यवाद छ. आजलाई यति नै समय दिन सकियो. यो छोटो समयमा पनि सबैले सबैले यहाँले आफ्ना स्मरणहरू आफ्ना अनुभवहरू सुनाइदिनु भयो. यहाँले धेरै धन्यवाद र भोलिको विजयादशमीको अग्रिम शुभकामना पनि व्यक्त गर्छु यहाँलाई. हस् धन्यवाद छ यहाँलाई, हार्दिक धन्यवाद. त आदरणीय श्रोताहरू, अन्तरसम्वादको यो दशैं विशेष श्रृंखलामा हामी समाजका विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गरिरहेका छौं र आजको बिहानीमा हामी नेपाल राष्ट्र ब्याङ्कका प्रथम गवर्नर र देशका प्रथम अर्थ सचिव हिमालय शमशेर राणासँग कुराकानी गरिरहेका थियौं. प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद. म हरिशरण लामिछाने पनि विदा चाहन्छु. तपाईँको आजको दिन शुभ रहोस्. नमस्कार.